بسم الله الرحمن الرحيم. باب ما يذكر في سم النبي صلی اللہ علیہ وسلم. یہ باب اس بات کے بیان میں ہے, نبی کریم صلی اللہ علیہ وسلم کے زہر دینے کے بیان میں. امام بخاری رحمۃ اللہ علیہ نے یہاں پر حضور پاک صلی اللہ علیہ وسلم کو جو زہر دیا گیا تھا اس کا واقعہ بیان فرمایا. خیبر کے بعد, یعنی خیبر فتح ہو گیا اور مسلمانوں کی فتوحات ہونے لگی, تو یہودیوں کو برداشت نہیں ہوا, مختلف مواقع پر مختلف طریقوں سے تکلیف دینے کا ان لوگوں کی عادت چل رہی تھی. ان میں سے ایک یہ بھی ہے, ایک یہودیہ خاتون نے جن کا نام زینب بنت حارثہ تھا, تو انہوں نے لوگوں میں پہلے یہ پوچھا کہ حضور کو کس چیز کا کون سا گوشت زیادہ پسندیدگی کے ساتھ آپ کھاتے ہیں. بتایا گیا کہ دست کا گوشت, یعنی بکرے کے جو ہاتھ ہوتے ہیں, وہ آپ کو پسند تھا. اس کی وجہ یہ تھی کہ وہ جلدی گل جاتا تھا اور بڑا ہضم بھی اچھا ہوتا ہے وہ, اور علماء نے ایک وجہ یہ بھی لکھی ہے اس کی کہ گندگی وغیرہ سے پیٹ کی وہ دور بھی ہوتا ہے. تو بتایا گیا کہ وہ زیادہ پسند ہے, تو اس نے ایک بکری ذبح کی اور بکری ذبح کر کے اس ہاتھ میں اچھے طریقے پر زہر ملا دیا. اس کے بعد ساری بکری میں اور ہی زہر ملایا, لیکن جو حضور کو زیادہ پسند تھا اس حصے میں اور زہر ملایا, اور ملا کر ہدیے کے طور پر آپ صلی اللہ علیہ وسلم کی خدمت میں بھیج دیا. آپ باہر تشریف لے گئے تھے, گھر آئے تو بتایا گیا کہ رسول اللہ دودھ ہے اور بکری بھنی ہوئی ہے, تناول فرمائیں. تو آپ نے وہ بکری کا گوشت لیا, اس کو توڑا اور جیسے ہی منہ میں رکھا تو فوراً آپ باہر نکال دیے, زبان پر رکھنے کے بعد باہر پھینک دیے. وہاں پر ایک اور صحابی تھے حضرت بشر, اس کے دو تین ٹکڑے انہوں نے لیے اس موقع پر اور لے کر جو ہے نا اس کو چبا کر نگل لیا انہوں نے. تو ان کی حالت تو بالکل غیر ہی ہو گئی اس موقع پر. حدیث میں یہ ہے کہ اس جگہ سے اٹھنے کے قابل بھی نہیں ہوئے تھے, ان کی حالت اتنی بدل گئی تھی اور پورا رنگ ان کا سبز یعنی گہرا ہرا ہو گیا تھا, نیلا جو ہوتا ہے کالے کے قریب جو رنگ ہوتا ہے وہ رنگ ان کا ہو گیا تھا. اور حضور جب نکالے تو نکالنے کے بعد حضور نے فرمایا کہ اس گوشت نے مجھے خبر دی ہے کہ اس میں زہر ملایا گیا ہے. گوشت نے خود بات کی, مرے ہوئے کو اللہ تبارک و تعالیٰ نے دوبارہ زندہ کر دیا, جو مذبوحہ جانور ہے اس کو اللہ پاک نے قوت گویائی عطا فرمائی. تو آپ نے اس کو نکال دیا. نکالنے کے بعد پوچھا, بعض روایت میں یہ ہے کہ وہ موجود تھی وہاں پر, اور بعض میں یہ ہے کہ حضرت صفیہ وغیرہ کے پاس انہوں نے بھیج دیا تھا وہ, تو حضرت صفیہ نے اللہ کے نبی کے پاس جو ہے نا وہ خدمت میں پیش کیا تھا. تو بہرحال ان کو بلایا گیا, پوچھا کہ بھائی زہر تم نے ملایا؟ تو کہنے لگی کہ ہاں میں نے ملایا, اقرار تو کر لیا. تو حضور نے پوچھا کہ کیوں ملایا؟ تو کہنے لگی کہ اس لیے ملایا کہ آپ نے جو حالت ہماری کی ہے, یعنی ہم یہود کی اور ہماری قبیلوں کی, کہ بالکل رسوا ذلیل ہو گئے, قتل ہم کو کر دیا گیا, ہمارے برادریوں کو قبیلوں کو قتل کر دیا گیا, جلا وطن کر دیا گیا, ذلت اور جو شکستیں ہوئی وہ تو ہوئی ہیں, ہماری کوئی حیثیت نہیں رہی. تو میرے ذہن میں آیا کہ آپ کو زہر دے دوں میں, اگر آپ اللہ کے سچے نبی ہیں تو آپ کو پتہ چل جائے گا, اور اگر جو ہے واقعتاً جھوٹ کا معاملہ ہے آپ کے ساتھ اور یہ سب جھوٹ ہے جو کھیل رچا جا رہا ہے, تو آپ انتقال کر جائیں گے تو ہم کو آپ سے نجات مل جائے گی, تو اس لیے میں نے دیا. تو آپ صلی اللہ علیہ وسلم کی عادت تو یہ تھی کہ اپنے لیے کبھی بھی انتقام نہیں لیا کرتے, تو حضور نے معاف فرما دیا, ان کو چھوڑ دیا کہ ٹھیک ہے. ابھی اس وقت حضرت بشر کا انتقال نہیں ہوا تھا, بعد میں اس صحابی کا انتقال ہو گیا وہ, تو اپنے لیے تو حضور نے چھوڑ دیا ان کو کہ بھائی ٹھیک ہے. اچھا, اس کے بعد چونکہ حضور کو گوشت نے خبر دے دی تھی, آپ صلی اللہ علیہ وسلم رک گئے تھے, اس وجہ سے اس خاتون نے یہ کہا کہ چونکہ میں نے جانچنا چاہا تھا, امتحان لینا چاہا تھا, تو آپ اللہ کے سچے نبی ہیں اس لیے میں مسلمان ہوتا ہوں, اسلام اس نے قبول کر لیا. پھر یہودیہ خاتون تھی, لیکن چند دنوں کے بعد حضرت بشر کا انتقال ہو گیا. بعد میں یہ ہے کہ اسی وقت انتقال ہو گیا, بعض روایت بتاتی ہیں کہ چند تھوڑے سے وقفے کے بعد انتقال ہوا. تو اب ظاہر سی بات ہے کہ انہوں نے خود اقرار کیا تھا جرم کا کہ میں نے زہر ملایا ہے, اس زہر کے اثر سے انتقال کر گئے. تو اب قصاص کا مسئلہ آ گیا, تو آپ صلی اللہ علیہ وسلم نے وہ صحابیہ جو ہے نا حضرت بشر کے جو خاندان والے تھے ان کے حوالے کر دی کہ بھائی ان سے انتقام لے لو, چنانچہ ان کو پھر قتل کر دیا گیا. اسلام میں تین وجوہات کی وجہ سے قتل کیا جاتا ہے. ایک وجہ یہ ہوتی ہے کہ آدمی آمدن کسی کو جان بوجھ کر قتل کر دے بغیر کسی وجہ کے, قتل کر دیا لڑائی میں, جھگڑوں میں, حسد میں, کسی اور چیز میں, پیسوں کا چکر, مال کا چکر, یا دشمنی وغیرہ قومی قبیلے کی خاندان کی, تو قصاصاً جو ہے نا ان کو قتل کر دیا جاتا ہے. ایک وجہ تو یہ ہے. دوسری وجہ یہ ہے کہ شادی شدہ ہوتے ہوئے اگر کوئی شخص زنا کرتا ہے اور اس کا ثبوت ہو جاتا ہے, تو پھر وہاں پر اس شادی شدہ مرد کو اور اس عورت کو قتل کر دیا جاتا ہے اسلام کے اندر. دوسری وجہ یہ ہے. اور تیسری وجہ یہ ہے کہ کوئی شخص اسلام کو چھوڑ دے, अलानिया तौर पर ये कह दे कि भाई मैं इस्लाम से फिर गया, कुफ्र को शिरक को यहूदियत नसरानियत किसी और दीन को अख्तियार कर ले, तो इनको भी कत्ल कर दिया जाता है। शरीयत में है कि मन बदल दीन हूँ फ़क्तलू, तो सज़ाओं के सिलसिले में भी कहते हैं कि भाई ये सज़ाएँ नहीं है, वो सज़ाएँ नहीं हैं। जावेद गामदी साहब जो डायलिस में हैं, इस्लामी सज़ाओं के सिलसिले में उनके मजामीन हैं कि भाई इस्लामी सज़ाएँ फ़ुकहा की तय करदा हैं, फ़ुकहा की तशरीहात हैं, कुरान सन्नत में नहीं है। हदीस में ख़ुद मौजूद है, मन बदल दीन हूँ फ़क्तलू, जो आदमी अपने दीन को बदल दे तो उसको कत्ल कर दिया करो बस। खैर, आप की बेहरमती और बेइज्जती के हवाले से उलमा उम्मत का इजमा है कि ऐसे शख्स को कत्ल कर दिया जाता है। उनका नज़रिया है कि कत्ल नहीं करना चाहिए। भाई दीन की आज़मत, नबी की आज़मत, आप सल्लल्लाहु अलैहि वसल्लम की आज़मत हमारे लिए बड़ी चीज़ है, उसका कत्ल है। आप की तौहीन बहुत बड़ा जुर्म होता है। ये आप की शान में गुस्ताखी करना, बेअदबी करना, उलमा उम्मत का इजमा है इस बात पर कि ऐसे शख्स को कत्ल किया जाएगा। ये आज नहीं, पहले उसी ज़माने से इस पर इजमा चला आ रहा है, और इजमा भी शरीयत के दलाइल में से एक दलील होती है। तो बहरहाल तीसरा सबब वो होता है कि जो आदमी अपने दीन को छोड़ देता है तो फिर उसको कत्ल कर दिया जाता है। तो यहाँ पर इस सहाबिया को आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत बिश्र के ख़ानदान वालों के हवाले कर दिया, फिर उनको कत्ल कर दिया गया। और फिर ये जहर का असर ये था कि आपके मरज विसाल में भी इसका असर महसूस हो रहा था। हजरत आयशा से आप फरमाते थे कि भाई इसकी वजह से मेरी रगें और मेरा जिस्म जो है ना वो तकलीफ़ महसूस कर रहा है, इंतकाल तक था। इसीलिए बाज़ उलमा ये कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम शहीद भी हैं। आप सल्लम को शहादत भी अल्लाह तबारक व ताला ने, दर्जा शहादत भी अल्लाह तबारक व ताला ने आपको अता फरमाया है। तो बहरहाल, तो यहाँ इमाम बुखारी रहमतुल्लाह अलैह हुजूर के इस सहर वाले वाक़े को बयान फरमा रहे हैं। देखिए, अन अबी हुरैरा रज़ी अल्लाह अन, हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है, फरमाते हैं कि लम्मा फ़ुतिहत ख़ैबर उहदियत लिरसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम शातुन फ़ीहा समन, कि जब खैबर फतह कर दिया गया तो आप सल्लल्लाहु अलैहि वसल्लम को एक बकरी हदिया की गई जिसमें जहर था। तो फ़क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर ने फरमाया इजमाउ इलैया मन काना हाहुना मिन अल यहूद, जितने यहूद हैं सबको सब मेरे पास लेकर आओ, यहाँ जमा करो। ये तो उनकी कारस्तानी उन्हीं की लग रही है ये। तो फजमी लहू, तो उनको जमा कर दिया गया। तो फ़क़ाल लहुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन्नी सा'इलुकुम अन शैइन फहल अंतुम सादिकी अन्हु, हुजूर ने फरमाया कि मैं तुमसे एक सवाल करने वाला हूँ, क्या तुम उसका सही सही जवाब दोगे, जवाब देने में सच्चे हो? तो कहने लगे कि नाम या अबुल कासिम, ए अबुल कासिम, हाँ ज़रूर हम उसका सच्चा सच्चा जवाब दे देंगे। तो फ़क़ाल लहुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो हुजूर ने उनसे फरमाया कि मन अबूकुम, तुम्हारा बाप कौन है? तो क़ाला अबूना फ़लानुन, तो जिससे अल्लाह के नबी ने पूछा था तो उसने कहा कि हमारे वालिद फ़लाँ हैं। तो हुजूर ने जवाब दे दिया कि कदब तुम बल अबूकुम फ़लानुन, ये तुम झूठ बोल रहे हो, तुम्हारे वालिद फ़लाँ नहीं है, तुम्हारे फ़लाँ हैं। ये किसके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उनकी वजाहत नहीं है, हदीसों में उसका तस्करा नहीं है, ना आप सल्लल्लाहु अलैहि वसल्लम ने उसकी वजाहत फरमाई। किसी यहूदी के नसब के बारे में जो है ना ये मशहूर था, तो हुजूर ने बतला दिया कि तुम्हारा वालिद फ़लाँ नहीं है, फ़लाँ है, जिसकी तरफ तुम मंसूब करते हो वो गलत है। उसके बाद फिर हुजूर ने पूछा, तो उन लोगों ने कहा कि सदक़ता व बरीरता, क्या आपने सच कहा बिल्कुल, कि ये कहता तो अपने आप को किसी और की तरफ मंसूब करता था लेकिन इसका नसब जो है ना फ़लाँ से साबित है। फिर उसके बाद फरमाया कि हल अंतुम सादिकी अन शैइन इन सअल्तुम, अच्छा यहाँ ये जहन में नहीं रह, इससे बाज़ लोगों को ये गलत फहमी होती है कि आप सल्लल्लाहु अलैहि वसल्लम आलिमुल गैब हैं। ये आलिमुल गैब होने का अकीदा जो है ना वो सिर्फ आप सल्लल्लाहु अल्लाह तबारक व ताला के साथ खास है। आलिमुल गैब अल्लाह तबारक व ताला की ज़ात है। आप सल्लल्लाहु अलैहि वसल्लम को गैब की खबरें अल्लाह तबारक व ताला ने दे दी थी, बतला दी थी, तो उससे आपका आलिमुल गैब होना साबित नहीं होता। कुरान पाक में है ना, कुल्ला आलिमुल गैब मन फी समावाति वल अर्ज़ इल्लल्लाह, आसमानों और ज़मीनों में गैब को जानने वाला सिर्फ अल्लाह तबारक व ताला है। अब अल्लाह पाक ने उलूम को ज़ाहिर फरमा दिया तो उसकी वजह से आप आलिमुल गैब नहीं हो जाते। जैसे हुजूर ने कई खबरें, कई बातें, कई पेशनगोयां बा सहाबे इकराम को बतला दी थी। जैसे मुनाफिकीन के बारे में हुजूर ने हज़रत हुज़ैफ़ा को बता दिया था कि फ़लाँ मुनाफिक, फ़लाँ मुनाफिक, फ़लाँ मुनाफिक, तो अब वो आलिम दूसरे सहाबा को पता नहीं था। हज़रत उमर उनसे पूछते थे जाकर के उन मुनाफिकीन में कहीं मेरा नाम तो नहीं है, तो अब हज़रत हुज़ैफ़ा को मालूम है तो हज़रत हुज़ैफ़ा आलिमुल गैब थोड़े ही हो गए। ऐसे ही बहुत हज़रत अबू हुरैरा फरमाते हैं कि सन 60 हिजरी के बाद जो वाक़यात पेश आने वाले हैं हुजूर ने मुझे बतला दिए हैं। वो अगर जो है मुझे अपनी, यानी अगर मैं वो ज़ाहिर कर दूँ तो खून रेजी जो है ना फैल जाएगी, फिर ऐसे अहवाल होने वाले उम्मत के अंदर। तो अब लोगों को मालूम नहीं है, हज़रत हुरैरा ने, अबू हुरैरा ने बता दिया। तो अब हज़रत अबू हुरैरा को उन चंद वाक़यात का इल्म है, उन चंद पेशनगोइयों का इल्म है, तो हज़रत अबू हुरैरा क्या आलिमुल गैब हो गए? नहीं हुए। तो अल्लाह तबारक व ताला ने आप सल्लल्लाहु अलैहि वसल्लम को इल्म अता फरमाया, और बहुत ज़्यादा इल्म अता फरमाया, उसमें कोई शक नहीं है। इल्म के ख़जाने, इल्म के दरवाजे अल्लाह तबारक व ताला ने आप पर खोल दिए हैं, लेकिन उससे आप आलिमुल गैब नहीं होते। तो बहरहाल उस वक्त वही के ज़रिए आप सल्लल्लाहु अलैहि वसल्लम को बताया गया था कि अभी फ़लाँ जो है ना इनका बाप नहीं है, फ़लाँ हैं, तो हुजूर ने उसे एतबार से बता दिया। उसके बाद फिर दूसरा सवाल किया कि फिर एक और सवाल करने जा रहा हूँ, क्या तुम उस बारे में सच कहोगे? तो कहने लगे कि हाँ। और फिर आगे ये भी कहा कि इन कदबना का अरफ तदीब ना अरफ तदी बना कम अरफ तहूफी अबीना, अगर हमने झूठ बोला आपसे तो आप जान लेंगे हमारे किस्ब को, हमारे झूठ को, जैसा कि अभी आपने हमारे वालिद के सिलसिले में जो है ना सही सही बता दिया था, तो पता लग जाएगा। तो हुजूर ने फरमाया कि मन अहलुन नार, जहन्नमी लोग कौन हैं? फ़कालू, तो उन लोगों ने कहा कि नकून फ़ीहा यसीरन, कि तस्लीम थोड़ा कर लिए, मानने लगे कि हम थोड़े से जहन्नम में जाएंगे, थोड़े दिन के लिए हम जहन्नम में जाने वाले हैं। यहूद हैं, इकरार कर रहे हैं इस बात का अल्लाह के नबी के सामने कि जहन्नम में थोड़े दिन के लिए हम जाएंगे बस। फिर उसके बाद कहने लगे थुम्मा तखलफून नाफिया, उसके बाद चंद दिन के बाद आप लोग आ जाएंगे हमारे पास जहन्नम में, यानी आप लोग भी जहन्नम में आने वाले। तो हुजूर ने फरमाया फ़कार रहम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो हुजूर ने फरमाया कि इख्सऊ फ़ीहा वल्लाहि ला नखलुफुकुम फ़ीहा अबदा, उसी में तुम जलील होकर रहोगे, हम कभी भी तुम्हारे पीछे जहन्नम में आने वाले नहीं। यानी झूठ बोल रहे हो तुम लोग, आधा सच है, एक हद तक तो तस्लीम कर लिया तुम लोगों ने, लेकिन आधी बात जो है ना वो झूठ है कि हम जो है ना दीन हक पर कायम है, दीन हमारे दीन पर तुमको जो है ना इस्लाम लाने का हुक्म दिया गया। फिर उसके बाद हुजूर ने फरमाया कि हल अंतुम सादिकी या अनशई इन साल तुम इन साल तुम आन हूँ, अगर मैं तुमसे कोई सवाल करूँ एक और, तो क्या तुम उस बारे में सच कहोगे? तो फ़कालू नाम, तो उन लोगों ने कहा कि हाँ। फ़काल, तो हुजूर ने फरमाया कि हल जाल तुम फ़ी हादही शादी सम्मन, क्या तुम लोगों ने इस बकरी में जहर रखा था? फ़काल नाम, तो उन लोगों ने कहा कि हाँ। फ़काल, तो हुजूर ने फरमाया कि मा हमलकुम अला अदालिका, कि इस जहर के रखने पर किस चीज़ ने तुमको आमादा किया कि भाई तुमने जहर क्यों मिलाया? तो कहने लगे कि अरदना इन कुन तकद्दाबन नस्तरी हमिन का व इन कुन तनबी लम यदुर्रु का, कि हमारा इरादा यह था कि अगर आप झूठे नबी हैं तो आपसे हमको निजात मिल जाएगी, फ़ौरन जो है ना जहर खाते ही इंतकाल हो जाएगा तो हम निजात पा जाएंगे, और अगर आप सच्चे हैं तो अल्लाह तबारक व ताला आपको महफूज कर लेंगे, इसलिए जो है ना हमने जो है ना जहर मिला दिया था। बहरहाल उनकी एक शरारत थी, बहुत सी कोशिशें उन लोगों ने आप सल्लम के कत्ल की और आपकी शहादत की जो है ना की थी, एक मरतबा एक पत्थर गिरा दिया था, ये कर दिया, साजिशें हुई कत्ल करने की, धोखा दही हुई, सब कुछ हुआ। तो बहरहाल ये एक वाकया है जो यहाँ इमाम बुखारी रहमतुल्लाह अलैह ने बयान फरमाया। इससे जहाँ आपके खाने में जहर मिलाने का तذکرہ मिलता है, तो वहीं पर आप सल्लल्लाहु अलैहि वसल्लम के आफ़ो दरगुजर का पता चलता है कि आपकी जान लेने की कोशिश की गई, कत्ल करने की कोशिश की गई है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने अपना दिफा नहीं किया और अपना इंतकाम नहीं लिया इस पर। आपको अगर कोई शख्स गाली दे देता है तो बर्दाश्त नहीं होता, आप जो है ना ऊपर से नीचे तक लाल पीले हो जाते हैं, और ऐसी सूरत हाल होती है कि घंटों हमारा गुस्सा नहीं उतरता, बल्कि कई कई दिनों तक, कई कई सालों तक जो है ना हम दूसरे के बारे में नफ़रत, तनाफुर, दूरी और हसद और कीना पाल रहे होते हैं कि फ़लाने मुझे ऐसा कहा था, फ़लाने ऐसा कह दिया था, फ़लाने ये बात बोल दी थी। लेकिन अजीब, अल्लाह तबारक व ताला ने आपका ज़र्फ़ बनाया था, बहुत बड़ा दिल था आप सल्लल्लाहु अलैहि वसल्लम का, बहुत बड़ा ज़र्फ़ था। उसने फरमाया कि ठीक है कोई बात नहीं, पूछ लिया उन लोगों ने, इकरार कर लिया, तो उसने फरमाया कि ठीक है जाओ, माफ़ फरमा दिया हुजूर ने। उसके बाद है बाबुशुर भी सम्मी व दवा इबी ही वबी माँ युफ़ अमिन हूँ वलखबीसी, फरमाते हैं कि जहर के पीने के और उसके ज़रिए दवा इलाज व मालजे के करने और उन चीज़ों के बयान में यह बाब है कि या उन चीज़ों के इस्तेमाल करने के बारे में जिनसे डर हो, और ख़बीस चीज़ों के इस्तेमाल करने के ये बयान में यह बाब है। यहाँ इमाम बुखारी रहमतुल्लाह अलैह का मंशा यह है कि जहर वगैरह हो तो इलाज के तौर पर कौन सी चीज़ें इस्तेमाल की जा सकती हैं, यह है मंशा। तो एक तो ये है कि अब जैसे जहर और सहर के बारे में हुजूर ने फरमाया कि अजवा खजूर जो है जो आदमी सुबह में खा लेता है, बाद रिवायत में के साथ खजूर खाता है तो उसे शिफा हो जाती है, तो मंशा इमाम बुखारी का ये है कि अगर वो इस्तेमाल करना चाहे तो आदमी इस्तेमाल कर सकता है। इसी तरीके पर जहर को तोड़ने के लिए जहर का इस्तेमाल करना जायज़ या ना जायज़, तो इमाम बुखारी रहमतुल्लाह अलैह फरमाते हैं कि जहर को तोड़ने के लिए जहर का इस्तेमाल हो सकता है, बहुत सी दवाओं में जहर इस्तेमाल होता है, सांप का जहर बहुत सी दवाओं में इस्तेमाल किया जाता है, हालांकि आमतौर पर सांप काट ले हमको तो मर जाते हैं या सूरत यानी आदमी तबीयत जो है ना ख़राब हो जाती है, लेकिन कुछ दवाएं ऐसी होती हैं जिनमें सांप का जहर मिलाया जाता है जो इंसान के लिए जानलेवा होता है, बिच्छू का जहर मिलाया जाता है कुछ दवाओं के अंदर, और बहुत से मोहलिक जानवरों का जो है ना जहर मिलाया जाता है। तो जहर को तोड़ने के लिए या इलाज व मालजे के लिए जहर के इस्तेमाल की ज़रूरत पड़ जाए तो उसका इस्तेमाल किया जा सकता है, लेकिन उसके शरायत हैं वही कि उसमें शिफा वगैरह का यकीन हो, आदमी के लिए हलाकत का बाइस ना हो वगैरह वगैरह। इसी तरीके पर खबीस चीज़ों के ज़रिए, गंदी चीज़ों के ज़रिए इलाज व मालजा किया जा सकता है या नहीं, ये बात इससे पहले भी आई है। तो जो नापाक चीज़ें होती हैं, जो नजिस चीज़ें होती हैं, उनसे इलाज हो सकता है, शराब है उसके ज़रिए इलाज हो सकता है, या बाद दफ़ा खून इस्तेमाल करने की ज़रूरत पड़ती है उससे इलाज हो सकता है, नहीं हो सकता। बाद दवाओं में खंजीर की चीज़ें मिली हुई होती हैं तो वो इलाज में वो दवाएँ वगैरह खाई जा सकती हैं, नहीं खाई जा सकती, ये मसाइल हैं। तो उलमा ने लिखा है कि जो चीज़ें उसूल तो यह है कि नापाक जो चीज़ें होती हैं असलन जो है ना, जब तक हलाल मौजूद है हराम इस्तेमाल करने की गुंजाइश नहीं है। जब हलाल नहीं है, नंबर एक, नंबर दो, हराम के बारे में डॉक्टर्स का जो अतिबा का जो कहना है वो ये है कि भाई इसमें शिफा होगी और इसका कोई हलाल मुतबादिल नहीं है और शिफा का जन्न गालिब है तो इस्तेमाल करना चाहिए। यानी मजबूरी है, आदमी को ज़रूरत भी है, हलाल मुतबादिल भी नहीं है और हराम चीज़ के इस्तेमाल करने में जन्न गालिब यह है कि शिफा मिल जाएगी तो फिर उसका इस्तेमाल करने की इजाज़त है, वरना इस्तेमाल नहीं करना चाहिए। तो अब वो चाहे, क्योंकि मजबूरी में जो है ना गुंजाइश है, शरीयत ने इंसान की ज़रूरत का, इंसान की मजबूरी का जो है ना ख्याल रखा है, तो इसीलिए मजबूरी की सूरत में कुरान में तो दवाओं के अलावा खाने पीने को जो है ना, आदमी मजबूर हो जाए तो हराम खाने को हलाल कर, यानी फरमाया कि भाई उसकी गुंजाइश है। हरिमत फमन इसबागिन वाला आदिन फला इसम आलई, मुर्दार तुम्हारे लिए हराम है, खून तुम्हारे लिए हराम है, खंजीर का गोश्त तुम्हारे लिए हराम है। लेकिन आगे ये भी बताया कि जो आदमी मजबूर हो जाए और खाना उसके पास मौजूद नहीं है, हलाल खाना, और जान जाने का अंदेशा है, तो फिर ऐसे मौके पर मुर्दा रखा हुआ है तो मुर्दा खा सकता है, शराब रखा हुआ है तो शराब पी सकता है, खंजीर अगर रखा हुआ है तो खंजीर आदमी खा सकता है। लेकिन उसके भी शरायत हैं कि आदमी बकदर ज़रूरत खाए, जान बचाने के लिए खाए, लज्जत के लिए ना खाए, वगैरह वगैरह। तो इमाम बुखारी रहमतुल्लाह अलैह ने जो रिवायत बयान फरमाई है वो हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु की है। रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन तरद्दा मिन जबलिन फ़क़तर नफ़्सहू फ़हुवा फ़ी नारि जहन्नम यतरद्दा फ़ीहा ख़ालिदन मुख़ल्लदन फ़ीहा अबदा। जो आदमी पहाड़ से अपने आप को गिरा ले और अपने आप को कत्ल कर ले तो वो जहन्नम में रहेगा, जहन्नम की आग में रहेगा। ये तरद्दा फ़ीहा, वो उसमें गिरता रहेगा, खालिदन मुखल्लदन फ़ीहा, जिसमें वो हमेशा रहेगा। वमन तहस्सा समन फ़क़तर नफ़्सहू फ़सम्मुहु फ़ी यदिही यतहस्सा फ़ी नारि जहन्नम खालिदन मुखल्लदन फ़ीहा अबदा। और जो आदमी जहर को, जो जहर का घूंट पिए और फिर अपने आप को कत्ल कर ले और उसका हाथ, उसका जहर उसके हाथ में हो, तो उसका जहर उसके हाथ में होगा और उस जहर के घूंट पिएगा जहन्नम में, जिसमें वो हमेशा रहेगा। वमन क़तल नफ्सहु बिहदीदतिन फहदीदतुहु फ़ी यदिही यजऊ बिहा फ़ी बतनिही फ़ी नारि जहन्नम खालिदन मुखल्लदन फ़ीहा अबदा। और जो आदमी अपने आप को लोहे के ज़रिए कत्ल कर ले और फिर उसका लोहा उसके हाथ में होगा और जिसके ज़रिए वो जहन्नम की आग में अपने पेट को मार रहा होगा और उसमें वो हमेशा के लिए रहेगा। यह हदीस पाक है। इस हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने आप को हलाक करने से मना फरमाया है। खुदकशी, यानी इसको दूसरे अल्फाज में यूँ कह सकते हैं, खुदकशी करना जो है ना वो जायज़ नहीं है, अपने आप को कत्ल कर देना, अपने आप को मार देना। और बड़ी वाइर उसकी यहाँ पर बयान की गई है। वाइर क्या है? वाइर यह है कि अगर आदमी डिप्रेशन में, परेशानी में, टेंशनों में आकर जो है ऐसी हरकतें कर लेता है, तो कोई जाके सीधा पहाड़ों से जाके अपने आप को गिरा दे। अभी भी कुछ कुछ वाक़ात होते हैं, लेकिन आजकल घरों से कूदने के वाक़ात, घरों के ऊपर चढ़ गए, कुछ भी होते ही और चढ़ के वहाँ से जो है ना कूद गए, बड़ा आसान है। तो फरमाया कि जो आदमी इस तरह अपने आप को पहाड़ से गिरा दे तो सज़ा उसकी ये होगी कि जहन्नम में हमेशा अपने आप को खाई में गिराता हुआ रहेगा, वो गिरता ही रहेगा बस, और ये सज़ा उसके लिए हमेशा हमेशा के लिए रहेगी। फिर दूसरी सज़ा ये बयान, दूसरा तरीका ये, दूसरी सूरत ये है कि कोई आदमी जहर का घूंट पिए और पीकर जो है ना अपने आप को कत्ल कर डाले, तो फरमाया कि जहन्नम में इस हाल में होगा कि वो जहर का प्याला, जहर का जो भी बर्तन होगा उसके हाथ में होगा, वो उसमें जहन्नम की सज़ा तो अलग होगी, जहन्नम की सज़ा अलग भुगत रहा होगा और जहर अलग से पी रहा होगा, यानी वक्फे से जहर पीता रहा होगा, अल्लाह तबारक व ताला इसमें उसको मुब्तला कर देंगे। और तीसरी सूरत यह है कि आदमी लोहे के ज़रिए अपने आप को कत्ल कर ले, पेट को मार लिया, जिस्म को मार लिया, उसकी वजह से हलाक के बाद हाथ को काट लेते हैं, कुछ कर लेते हैं, तो उसमें उसकी मौत हो जाए, तो फरमाया कि जहन्नम में वही आला उसके हाथ में होगा लोहे का और वो अपने पेट में मार रहा होगा और हमेशा हमेशा के लिए रहेगा। तो इससे बात मालूम हुई है कि ख़ुदकुशी करना ये इस्लाम में जायज़ नहीं है, बड़ा सख्त गुनाह है। यहाँ की परेशानियों से, टेंशनों से अगर आदमी जो है ख़ुदकशी कर लेता है, लेकिन इससे बड़ा टेंशन वहाँ आने वाला है, उसको अंदाज़ा नहीं होता। एक शायर ने कहा है ना कि अब तो घबरा के कहते हैं कि मर जाएंगे, मर के भी चैन नहीं आया तो किधर जाएंगे फिर। मसला ये है, यहाँ से तो जो है ना ये समझ में आएगा मरने के बाद सुकून की ज़िंदगी है, उसके बाद की ऐसी ज़िंदगी आने वाली है कि उसमें आदमी तसव्वुर भी नहीं कर सकता फिर। ये हराम है। इसकी वजह क्या है? तो वजह यह है कि इंसान की जो जान है वो अल्लाह तबारक व ताला की अमानत है इंसान के पास, तो इसलिए इस जान का गलत इस्तेमाल करना आदमी के लिए जायज़ नहीं है। जो चीज़ अल्लाह की अमानत है, अमानत का इस्तेमाल, अमानत में तसर्रुफ करने का हक़ सिर्फ़ अल्लाह तबारक व ताला को है, तो इसलिए इंसान ख़ुद अपने आप को हलाक कर दे इसकी गुंजाइश नहीं है। ताकि ये वाइदें ऐसी हैं जिनके आप सल्लल्लाहु अलैहि वसल्लम ने बा सहाबा के बारे में फरमाया, किसी गज़बे में सहाबा इकराम किसी एक शख्स की बहादुरी को देखकर अल्लाह के नबी के सामने तारीफ़ करने लगे कि या रसूलल्लाह, फलां शख्स बड़ा ही बहादुर है और कोई काफिर उसके सामने नहीं आता, उसको जो है ना वो जाके कत्ल कर देता है, और इतनी बहादुरी और चुस्ती के साथ वो लड़ रहा है, हैरत हो रही है, कितना खुशबख्त आदमी है ये, काफिरों के खिलाफ मैदान जंग में लड़ रहा है। तो हुज़ूर ने फरमाया कि वो जहन्नमी है। तो सहाबा इकराम परेशान हो गए कि भाई यहाँ मैदान जंग में जिहाद कर रहा है और वो कत्ल कर रहा है, कोई काफिर उसकी तलवार से बच नहीं रहा है जो भी सामने आ जाए, और हुज़ूर फरमा रहे हैं कि जहन्नमी है। तो सहाबा उसकी ताक में लग गए, देखें कि भाई किस वजह से ये अल्लाह के नबी ने ये बात इशारा फरमाई। तो एक मौके पर उनको शक भी हो गया कि भाई आगे जब मैदान में जो उनकी बहादुरी चल रही थी, कत्ल क़ताल हो रहा था, तो सहाबा सोचने लगे कि शायद हो सकता है कि अल्लाह के नबी ने किसी और के बारे में ये बात कही होगी, ये शख्स तो इस आयन फरीजे के अंदर है, क्योंकि जिहाद भी तो फ़र्ज़ होता है ना, तो वो फरीज़ा अदा कर रहा है। तो थोड़ी देर के बाद वो ज़ख्मी हो गया। ज़ख्मी होने के बाद उसने ये किया कि ज़ख्मी की ताब और बर्दाश्त न करके तलवार को अपनी जो है ना ज़मीन में जो है ना अटका, यानी ज़मीन में जो है ना वो अटका कर अपने आप को ऊपर से जो है ना उसके ऊपर तलवार के ऊपर डाल लिया। तलवार अंदर चली गई, उसके इंतकाल हो गया। सहाबा इकराम ने जान लिया कि नबी है वो, ज़माने नबूवत जो है ना वो हक़ बोल दिए। अपने ऊपर यानी एक हद तक शुबा होने लगा था हुजूर के बारे में कि सही हुजूर ने किसी और के बारे में तो ये बात इरशाद नहीं फरमा दी, लेकिन हुजूर ने जो बात बयान फरमाई थी वो आयन सच थी। सहाबी हैं, ईमान लाए हुए हैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर, लेकिन आपने बयान यानी जो गलत काम है वो गलत है, उसकी सज़ा तो मिलने वाली है। एक और सहाबी के बारे में, अच्छा बाज़ ये मसला, अच्छा यहाँ एक बात ये जहन में रखने की है, इस हदीस में तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये शख्स जहन्नम में रहेगा हमेशा के लिए, तो क्या कोई ख़ुदकशी अगर कर ले तो वाकईतन जहन्नम में हमेशा हमेशा के लिए रहेगा? तो उलमा ने लिखा है कि नहीं, ये वाईद के तौर पर, सख्ती और तगलीस के तौर पर आप सल्लल्लाहु अलैहि वसल्लम ने ये बात इशारा फरमाई है। एक ये है कि अगर कोई ख़ुदकशी को हलाल समझ कर करेगा तो ख़ुदकशी हराम है, तो हराम चीज़ को हलाल समझने की वजह से काफिर हो जाएगा और उस सूरत में मरेगा, तो फिर उस सूरत में उसके लिए वाईद है वो कि हमेशा हमेशा के लिए जहन्नम में रहेगा, क्योंकि इस्लाम से तो वो निकल गया था दुनिया के अंदर ही। इसलिए वरना फिर अगर कोई मुसलमान है और किसी वजह से खुदा ना खास्ता जैसे दीगर गुनाहों में आदमी मुबतला होता है, इस गुनाह में मुबतला हो गया और मर गया, तो फिर उसकी सज़ा यह है कि जहन्नम में जब तक अल्लाह तबारक व ताला का मंशा होगा, मशीयत होगी, वो रहेगा, उसके बाद सज़ा भुगतने के बाद जन्नत में उसको भेज दिया जाएगा। तो ये इस फेल की कबाहत के लिए, इसकी सख्ती को बयान करने के लिए कुरान ताबीर और हदीसों में ताबीर है कि जहन्नम की वाइद हमेशा हमेशा के लिए जो है ना उसके लिए बताई जाती है। जैसे कत्ल करने के बारे में है ना कि मैं यक़्तुल मुमिना मुतअम्मिदन फजज़ाउहु जहन्नम खालिदन फ़ीहा, जो जानबूझकर किसी को कत्ल करता है तो हमेशा हमेशा के लिए वो जहन्नम में होता है। तो हालांकि हमेशा हमेशा के लिए कातिल जो है ना, सिर्फ काफिर और मुशरिक हमेशा हमेशा के लिए जहन्नम में जाने वाले हैं, कोई कातिल नहीं जाएगा, कोई और शख्स नहीं जाएगा। तो यहाँ पर भी यही वाइद है और मंशा इसका यह होता है कि ऐसा शख्स एक लंबे अरसे के लिए जहन्नम में जाएगा और वहाँ पर जो है ना उसको जहन्नम की सज़ा भुगतनी पड़ेगी। और फिर हो सकता है कि अल्लाह तबारक व ताला किसी और वजह से माफ़ भी फरमा दें, ये भी आयन मुमकिन है। ऐसा एक सहाबी ने, हज़रत अम्र बिन दौसी रज़ी अल्लाहु अन्हु एक सहाबी हैं, तो वो हिजरत करके मदीना मुनव्वरा तशरीफ़ लाए। उनके साथ जो है ना उनके कबीले का एक शख्स था, वो भी जो है मुसलमान होकर हिजरत करके वो भी आ गए मदीना मुनव्वरा। यहाँ आने के बाद किसी गज़बे वगैरह में बहरहाल उनका इंतकाल हो गया। अच्छा उनका इंतकाल इस वजह से हुआ था कि उन्होंने अपनी हाथ की उंगलियाँ काट ली थी, हाथ की उंगलियाँ कट गई, खून बहा 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 बह के जो है उसी में इंतकाल हो गया। खून ज़्यादा बहने की वजह से आदमी की मौत हो जाती है, तो ये मतलब यह है कि उनका इरादा ही खुदकशी का था, खुदकशी उन्होंने कर ली। जब इंतकाल हो गया तो ख्वाब में देखा उन्होंने, हज़रत अम्र बिन दौस ने ख्वाब में देखा तो अच्छी हालत में नज़र आ रहे हैं, बहुत खूबसूरत हैं। और मरहूम अगर ख्वाब में अच्छी हालत में नज़र आए तो अल्लाह के यहाँ अच्छे होने की अलामत होती है, साफ कपड़ों में नज़र आ रहे हैं, खुश हशाश बशाश नज़र आ रहे हैं, खुशखुश नज़र आ रहे हैं, तो मतलब ये है कि अल्लाह तबारक व ताला के यहाँ जो है ना उनके साथ इकराम और एजाज़ का मामला है, अल्लाह पाक उनसे राज़ी हैं, उनको अल्लाह पाक ने बख्श दिया है, ये उसकी अलामत होती है। मुर्दे का ख्वाब में अच्छी हालत में होना मुर्दे के अल्लाह के यहाँ अच्छे होने की अलामत होती है, और मरहूम का ख्वाब में बुरी हालत में नज़र आना अल्लाह के यहाँ जो है ना उस शख्स के गिरफ्त में और पकड़ में होने की अलामत होती है। तो अगर गम में, परेशानी में या इस तरह की कोई टेंशन वगैरह की हालत में नज़र आ जाए या खस्ता हालत में नज़र आ जाए, सूरत बहुत सारी हालतों में आदमी देखता है, तो फिर थोड़ा सा फिक्र करने की ज़रूरत होती है। ऐसे मौके पर ईसाले सवाब कर देना चाहिए मरहूमिन के लिए। तो हजरत आमिर बिन उन्होंने देखा तो क्या है, ये तो बड़े अच्छे नज़र आ रहे हैं, खुशहाल हैं, तो इनसे पूछने लगे कि अभी लेकिन हाथ अपने छुपाए हुए हैं, इस तरह कपड़े में या किसी चीज़ में हाथ छुपा हुए, हाथ नज़र नहीं आ रहे हैं। उन्होंने पूछ लिया कि भाई क्या हुआ, अल्लाह पाक ने क्या मामला किया? तो कहने लगे अल्लाह तबारक व तआला ने बख्श दिया। तो इनको ये हुआ ख्वाब में कि भाई अल्लाह ने तो बख्श दिया, अच्छा तो फिर तुम्हारे हाथ क्यों नज़र नहीं आ रहे हैं, हाथ तो तुम अपने हाथ छुपाए हुए हो, क्यों उसको छुपा रहे हो? तो कहने लगे कि बख्शिश और मगफरत तो मेरी हो गई, लेकिन मैंने अपने हाथों को काट लिया था, उसकी वजह से मेरी मौत हुई है, तो इसलिए अल्लाह तबारक व तआला ने मुझसे फरमाया कि तुम्हारे हाथों को तुमने खुद काटा है, इसलिए हम उसको दुरुस्त नहीं करेंगे, ये फरमाया। अच्छा उनकी जो मगफिरत हुई थी उसकी वजह यह है कि अल्लाह तबारक व तआला ने फरमाया कि हिजरत की वजह से अल्लाह तबारक व तआला ने उनकी फजीलत यानी उनकी मगफिरत फरमा दी थी। इतना अजीम जो है ना वो था, मदीना मुनव्वरा हिजरत कर ली तो अल्लाह तबारक व तआला ने उसकी बरकत से उनकी मगफिरत फरमा दी और हाथों को वैसे ही रखा। تو پھر آپ صلی اللہ علیہ وسلم نے ان کے ہاتھوں کے لیے دعا فرمائی پھر کہ اللہ ان کے ہاتھوں کو درست فرما دیجیے. اور ظاہر سی بات ہے کہ حضور کی دعا ہے تو قبول ہو جائے گی, تو انشاءاللہ ان کے ہاتھ بھی جو ہے نا درست ہو جائیں گے. تو کہنا یہ ہے کہ اللہ پاک کے یہاں کچھ اعمال ایسے بھی ہوتے ہیں کہ اللہ پاک ان کی برکت سے دوسرے گناہوں کو معاف فرما سکتے ہیں, تو خودکشی بھی ہو سکتا ہے کہ اللہ تبارک و تعالیٰ کسی کو بخش دیں. تو بہرحال انسان کی جان یہ اللہ کی امانت ہے, تو اس لیے انسان کو اپنی جان کا غلط استعمال نہیں کرنا چاہیے. اور یہیں اسی سے ایک بات یہ بھی معلوم ہوتی ہے کہ چونکہ انسان کے پاس جو چیزیں ہیں وہ اللہ کی امانت ہیں, اللہ پاک حقیقی اس کے مالک ہیں, اسی لیے ہم کو ہماری چیزیں بیچنا یہ جائز نہیں ہے. یہ وصیت کر دینا ہماری چیزوں کی کسی کے لیے جائز نہیں ہے. کہتے ہیں نا کہ اپنے گردے کی وصیت کر دیا, آنکھوں کی وصیت کر دی, دل کے لیے وصیت کر دی. مجبوری میں کچھ چیزیں یعنی کچھ چیزوں کی رخصتیں ہیں وہ, لیکن یہاں تو باضابطہ لکھوا لیا جاتا ہے, دواخانوں میں بھی لکھا ہوا آتا ہے کہ بھائی مرنے کے بعد جو ہے نا, ابھی پرسوں ایک نوٹ پڑھ رہا تھا کسی جگہ بیٹھا ہوا تھا میں, کوئی ساتھی بتا رہے تھے, وہاں چھوٹی سی نوٹ لکھی ہوئی ہے, اس میں یہ ہے کہ یعنی آپ چاہے تو اپنے لیے فارم میں جو ہے نا یہ شامل کر سکتے ہیں کہ آپ کی آنکھیں جو ہے نا فلاں کی ہو جائیں گی مرنے کے بعد, یعنی ڈونیٹ ہو جائے گی, آپ کا دل ڈونیٹ ہو جائے گا, آپ کی فلاں چیز جو ہے نا ڈونیٹ ہو جائے گی. یہ جائز نہیں ہے ہمارے لیے کرنا. بیچنا بھی جائز نہیں ہے, بہت سے لوگ بیچ بھی دیتے ہیں, تو بیچنا نہ زندگی میں نہ مرنے کے بعد کسی بھی صورت میں, کیونکہ یہ اللہ تبارک و تعالیٰ کی ہمارے پاس امانت ہے, تو اس کا بیچنا ہمارے لیے جائز نہیں ہے. اب یہ خون کا استعمال ہے, دودھ کا استعمال ہے, یا مجبوری میں جو ہے نا گردے جو ہے نا کسی کو دے دیے جاتے ہیں, تو اس صورت میں ایک انتہائی شدید مجبوری کہ جان کا تحفظ نہیں ہو سکتا, تو اس لیے گنجائش ہے وہ. ابھی دونوں گردے فیل ہو گئے, کوئی صورت ہی نظر نہیں آ رہی ہے, تو اب کسی بھائی نے یا کسی رشتہ دار نے جو ہے نا ایک گردہ دے دیا کسی کو, تو یہ مجبوری میں گنجائش ہے اس کی, کیونکہ جان وغیرہ اس کے بغیر باقی رہنے والی نہیں ہے. لیکن اچھا اس صورت میں دینے والے نے تو گفٹ کر دیا, دے دیا, لیکن لینے والے کے لیے یعنی خرید و فروخت کرنا کسی بھی صورت میں جائز نہیں ہے. انسانی اعضاء کی قیمت نہیں لگائی جا سکتی, ہم نے جو ہے نا یہ قیمتیں لگا لی ہیں, اللہ پاک کی طرف سے یہ جو نعمتیں ہیں ان کی کوئی قیمت طے نہیں ہوتی, بلکہ انسانیت کی توہین ہے اس کے اندر کہ انسان کے اعضاء کی قیمت لگائی جائے. تو بہرحال تو یہ خودکشی سے متعلق حدیث پاک ہے. یہاں ایک چیز, اصل میں ایک بات یہ بھی ہے کہ اس کے ریزن جو انسان خودکشی کرتا ہے تو کیوں کرتا ہے, یہ ایک مسئلہ ہے. تو اس کا جو بنیادی سبب ہوتا ہے عام طور پر وہ یہی ہوتا ہے کہ ٹینشن میں, ڈپریشن میں. اچھا کافی وقت ہو گیا ہے. تو عمومی طور پر جو اس کا ریزن ہوتا ہے وہ یہی, جو سبب ہوتا ہے, وجہ ہوتی ہے, وہ یہی ہے کہ ٹینشنوں میں, الجھنوں میں, مصیبتوں میں, پریشانیوں میں, یا کسی حادثے میں مبتلا ہو جاتا ہے, اور انسان جو ہے نا ہمت ہار جاتا ہے تو پھر اس طرح کا اقدام کر لیتا ہے. اس سلسلے میں علماء نے بعض کتابیں یا بعض موضوعات اس موضوع پر بڑی اچھی باتیں لکھی ہیں کہ آپ صلی اللہ علیہ وسلم کی جو دعائیں ہیں نا, انسان ان کا انسان کے نفسیات سے, انسان کے ڈپریشن سے, اور انسان کے جو ہے نا ٹینشن سے جو ہے نا بڑی یعنی ٹینشن کا علاج اور اس کا نسخہ ملتا ہے. وہ اگر دیکھا جائے مثال کے طور پر انسان کے لیے تکلیف دہ بیوی ہے, اولاد ہے, بچے ہیں, ٹینشن ان کا لے رہا ہے, ایسی بیوی مل گئی جس کی وجہ سے زندگی جو ہے نا جینا مشکل ہو گیا, چھوڑ بھی نہیں سک رہا, رکھ بھی نہیں سک رہا, پریشانی ہے, صبح سے لے کر شام تک جو ہے نا لائے جھگڑے فلاں فلاں ہیں. حضور نے دعا بیان فرمائی, قرآن پاک میں اللہ نے دعا فرمائی, ربنا حبرنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما. اے رب ہم کو نیک اولاد اور نیک بیوی عطا فرمائیے, اور ہمارے لیے ہماری اولادوں کو, ہماری بیویوں کو جو ہے نا ہماری آنکھوں کی ٹھنڈک بنائیے. دعائیں میں اصل میں ایک بات یہ ذکر کرنا چاہ رہا ہوں, وہ یہ ہے کہ قرآنی جو دعائیں ہیں, حدیث کی جو دعائیں ملتی ہیں, انسان کے نفسیات کے ساتھ, انسان کے احوال کے ساتھ, انسان کے طبیعت کے ساتھ, مزاج کے ساتھ جو ہے نا بڑی مزاج کے سلسلے میں بڑی اہمیت کی حامل وہ ہوتی ہیں. یہاں ایک تو یہ دعا ہے, دوسرا آپ صلی اللہ علیہ وسلم نے عورت کے بارے میں یہ دعا بیان فرمائی ہے کہ جب آدمی شادی کر کے لے کر آئے تو بیوی کا جانے سے پہلے جو ہے نا اس کی پیشانی کو پکڑے, پیشانی کو پکڑ کر یہ دعا مانگے, اللہم انی اسألک خیرھا وخیر ما جبلتھا علی. اللہ اس بیوی کے خیر کو میں مانگتا ہوں, اور اس کے اندر جو صفات آپ نے پیدا فرمائی ہیں ان صفات کا خیر میں آپ سے مانگتا ہوں. مطلب یہ ہے, اور پھر آگے یہ ہے کہ واعوذ بک من شرھا وشر ما جبلتھا علیہ, اور میں اس کے شر سے پناہ چاہتا ہوں, اور اس کے اندر جو بری صفتیں آپ نے رکھی ہیں اس کے شر سے میں پناہ چاہتا ہوں. دیکھا گیا تو انسان کے لیے ٹینشن دینے والی, ڈپریشن میں مبتلا کرنے والی جو چیز, ایک مثال میں دے رہا ہوں, یہ بہت ساری چیزیں ہیں. تو ہر چیز میں آپ صلی اللہ علیہ وسلم نے انسان کی فکر اور انسان کے ٹینشن اور ڈپریشن کے حوالے سے جو دعائیں مانگی ہیں, تو وہ دعاؤں کا ان میں بہت بڑا عمل دخل ہوتا ہے, یعنی اس کے جو بنیادی ریزن سے اس کا حل نکل آتا ہے. اس میں ڈپریشن کا ہے مثال کے طور پر, ایک بیوی بچے ہیں, ایک مثال یہ ہو گئی, تو اس حدیث مبارکہ میں جو ہے نا علاج مل رہا ہے اس کا. یا اسی طریقے پر آدمی کو غم کھا رہے ہیں, علماء نے لکھا ہے کہ اللہم انی اعوذ بک من الہم والحزن واعوذ بک من الجبن والبخل واعوذ بک من غلبۃ الدین وقہر الرجال. یہ ایک دعا ہے, یہاں آپ صلی اللہ علیہ وسلم نے دعا مانگی ہے ہم سے اور حزن سے, غم سے, سارے غم اس کے اندر شامل ہو گئے. پھر آگے آپ صلی اللہ علیہ وسلم نے بخل سے فلاں سے دعا مانگی ہے, پھر آگے آپ صلی اللہ علیہ وسلم نے قرض سے دعا مانگی ہے. اور قرض سے بکثرت آپ دعا مانگتے تھے. تو ایک صحابی نے پوچھ لیا کہ رسول اللہ قرض سے آپ کیوں دعا مانگتے ہیں, قرض کے بارے میں اتنا کثرت سے کیوں دعا مانگتے ہیں کہ اللہ اسے حفاظت عطا فرمائیے. تو حضور نے فرمایا کہ جب آدمی قرض میں مبتلا ہوتا ہے تو پھر جب بات کرتا ہے تو جھوٹ بولتا ہے, جب وعدہ کرتا ہے تو خلاف ورزی کرتا ہے. دینے کا وعدہ کرے گا دے گا نہیں, وعدہ کرے گا دے گا نہیں, اور باتیں کرے گا تو جھوٹی باتیں کروں گا, آج دوں گا کل دوں گا فلاں دوں گا پرسوں دوں گا. مطلب یہ ہے کہ آدمی ٹینشن میں مبتلا ہو جاتا ہے, اس کی وجہ سے ڈپریشن میں چلا جاتا ہے آدمی کہ بھائی قرض کا مطالبہ کریں گے. تو وہاں اللہ کے نبی نے ان آگے کے مراحل نہیں بلکہ بنیادی جڑ سے ہی آپ صلی اللہ علیہ وسلم نے دعا مانگی ہے کہ یا اللہ قرض سے ہم کو جو ہے نا عافیت عطا فرمائیے. بڑھاپا ہے, ٹینشن ہوتا ہے آدمی بڑھاپے میں کہ بڑھاپے میں جانے کے بعد کیا ہوگا, فلاں ہوگا فلاں ہوگا, جیسی بھی صورتحال ہوگی, بچے میں مستقبل کیا ہوگا, ہمارا بچوں کا کیا ہوگا, بیوی کا کیا ہوگا, فکریں لاحق ہیں انسان کے ساتھ. لیکن آپ صلی اللہ علیہ وسلم, یا انسان جو ہے نا یہ سوچ رہا ہوتا ہے کہ میں چلنے پھرنے کے قابل نہیں ہوں گا تو میں بوجھ بن جاؤں گا, تو حضور نے دعائیں مانگی ہے اس کے لیے کہ بڑھاپے میں ایسے بڑھاپے سے اللہ جو ہے نا آپ ہمیں نجات عطا فرمائیے جس بڑھاپے میں میں دوسروں کے لیے بوجھ بن جاؤں, دوسروں کا میں محتاج ہو جاؤں. یعنی آپ دیکھیں گے کہ جو بھی سبب ہوتا ہے اس کی دعا آپ صلی اللہ علیہ آپ وسلم کی اس بارے میں دعا ضرور ملے گی آپ کو. اس لیے علماء نے لکھا ہے کہ ان دعاؤں کا اہتمام کرنا چاہیے. اور دوسری چیز یہ ہے جو انسان کے ٹینشن ہوتے ہیں, پریشانیاں ہوتی ہیں, ان میں اللہ تبارک و تعالیٰ کے ساتھ تعلق کو مضبوط کرنا چاہیے, اپنی فکر کو اللہ کے ساتھ جو ہے نا مضبوط کرنے کی ضرورت ہوتی ہے. انسان دنیا کی چیزوں کے ساتھ تعلق زیادہ لگا لیتا ہے, فکر زیادہ لگا لیتا ہے اس کے نہ ہونے پر, یا اس بارے میں اس کے حاصل نہ ہونے پر انسان کو ٹینشن اور فکر ہوتی ہے. یہی تعلق اور یہی فکر اگر اللہ تبارک و تعالیٰ کی ذات کے ساتھ ہو جاتی ہے تو پھر حاصل ہو, دنیا کی چیزیں حاصل ہو نہ ہو انسان کو غمی نہیں ہوتا. پھر تعلق اپنا اللہ کے ساتھ مضبوط کرے, فکر اللہ کے ساتھ جوڑے, محبت جو ہے نا اللہ تبارک و تعالیٰ کی ذات سے کرے تو دنیا آئے یا جائے اسے پتہ نہیں چلتا. اسی لیے شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے بارے میں آتا ہے نا کہ ایک مرتبہ ایک ہی مجلس کے اندر وہ بیٹھے ہوئے ہیں, مجلس میں ان کو خبر دی گئی کہ آپ کا جو بڑے تاجر تھے اور بہت بڑا اللہ یعنی بہت بڑے تاجر تھے, تو کشتی وغیرہ میں جو آپ کا سامان تجارت کا آ رہا تھا ڈوب گیا. تو حضرت نے فرمایا کہ الحمدللہ. پھر اس کے بعد تھوڑی دیر کے بعد اطلاع ملی کہ وہ جو خبر تھی وہ صحیح نہیں ہے, جو الحمدللہ جو سامان آپ کا تھا جہاز وغیرہ کے ذریعے آ رہا تھا وہ بچ گیا ہے. حضرت نے فرمایا کہ الحمدللہ. تو لوگ پریشان ہو گئے کہ بھائی بری خبر ہے, حادثے کی خبر ہے تو بھی الحمدللہ, اور اچھی خبر ہے تو بھی الحمدللہ. ٹھیک ہے, اچھی خبر پر تو سمجھ میں آتا ہے الحمدللہ کہنا, بری خبر حادثے کی خبر ہے نقصان کی خبر ہے پھر بھی الحمدللہ کہہ رہے ہیں. تو مریدین نے پوچھا تو حضرت کہنے لگے کہ بھائی جب مجھے پہلی یہ خبر ملی کہ آپ کا سامان سے بھرا ہوا جہاز ڈوب گیا تو میں نے اپنے دل کی طرف توجہ کی تو میں دیکھا کہ دل میں کسی قسم کی بے چینی پریشانی نہیں ہے. میں نے سوچا کہ اللہ کا یہ فیصلہ ہے, اللہ کے فیصلے پر میں راضی ہوں, کوئی ٹینشن نہیں ہوا. میں نے دیکھا کہ میری دل کی حالت بالکل بدلی ہوئی نہیں ہے, اللہ سے جو تعلق ہونا چاہیے تھا وہ ہے. تو میں نے کہا کہ الحمدللہ. پھر جب دوسری مرتبہ مجھے خبر ملی کہ بھائی میرا سامان محفوظ ہے, بالکل کوئی نقصان نہیں ہوا, میں نے دل کو دیکھا تو دل میرا اللہ کے ساتھ اسی حالت میں ہے نہ اس کے یعنی اس کے حاصل ہونے پر مجھے جو ہے نا کوئی ایسی چیز یعنی کوئی فکر نہیں ہوئی. جو اللہ تبارک و تعالیٰ کے ساتھ تعلق اور محبت تھا وہ ویسے ہی تھی. تو دل کی حالت میں دنیا کے حاصل ہونے دنیا کے چلے جانے میں کوئی تبدیلی مجھے محسوس نہیں ہوئی, اس لیے دونوں وقت میں نے الحمدللہ کہا. تو اصل میں عرض جو میں کرنا چاہ رہا ہوں وہ یہ ہے کہ اللہ کے ساتھ تعلق اگر مضبوط ہو گیا, فکر آدمی کی اگر اللہ تبارک و تعالیٰ کے ساتھ جڑ گئی, تو پھر جو ہے نا دنیا کی چیزیں بڑی آسان ہو جاتی ہیں, مصیبتیں پریشانیاں اس کے لیے کوئی حیثیت اور کوئی اہمیت کی حامل ہی نہیں ہوتی. اور پھر دوسرا یہ ہے کہ وہ جو دعائیں ہوتی ہیں ان دعاؤں کو پڑھنے کا اہتمام کرنا چاہیے, دعاؤں کی جو ہے نا بڑی تاثیر بڑا اثر ہوتا ہے. انشاءاللہ اس موضوع پر کسی اور موقع پر عرض کریں گے. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو صحیح علم صحیح عمل کی توفیق نصیب فرمائے. درود شریف پڑھ لیں انشاءاللہ.
الحمدللہ رب العالمین, اللہم صلی علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد و بارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. یا حی یا قیوم برحمتک نستغیث, اصلح لنا شأننا كله ولا تکلنا الى انفسنا طرفة عین. اللهم انا نسألک العفو والعافية والمعافاة الدائمة فی الدین والدنیا والآخرة. اللهم اهدنا واهد بنا واجعلنا من الراشدين. اللهم اشف مرضانا يا رب العالمين. اللهم اقض حاجاتنا يا رب العالمين. اللهم يسر لنا امورنا مع راحة قلوبنا وابداننا والسلامة والعافية في ديننا ودنيانا. اے اللہ ہم سب کے گناہوں کو معاف فرمائیے, خطاؤں سے درگزر فرمائیے, رحم کا کرم کا عافیت کا معاملہ فرمائیے, ہمارے کہنے سننے کو قبول فرمائیے, جمع ہونے کو قبول فرمائیے, کوتاہیوں کو معاف فرمائیے. اللہ اپنی محبت نصیب فرمائیے, اپنا قرب نصیب فرمائیے, آپ صلی اللہ علیہ وسلم کی محبت نصیب فرمائیے, شریعت کے احکام پر عمل کرنا ہمارے لیے آسان فرمائیے, ہر منکر سے ہماری حفاظت فرمائیے, تمام منکرات سے معاصی سے بیماریوں سے پریشانیوں سے الجھنوں سے ٹینشنوں سے ہم سب کی حفاظت فرمائیے, ہم سب کا عافیت نصیب فرمائیے, ذہنی اور قلبی سکون نصیب فرمائیے,
اللہ ذہنی اور قلبی سکون نصیب فرمائیے، ہر قسم کی پریشانیوں سے ہم سب کی حفاظت فرمائیے. یا اللہ ہمارے والدین کی آنکھوں کی ہمیں ٹھنڈک بنائیے، ان کو صحت کاملہ واجر نصیب فرمائیے. یا اللہ ان کو ذہنی اور قلبی سکون عطا فرمائیے، ہم سب کو دارین میں عزتیں عطا فرمائیے، دونوں جہاں کی رسوائیوں اور ذلتوں سے ہم سب کی حفاظت فرمائیے، قبر کی زندگی کو آسان فرمائیے، حشر کے مراحل کو آسان فرمائیے. یا اللہ اخلاص ہمارے اندر پیدا فرمائیے، بڑوں کا اکرام نصیب فرمائیے، چھوٹوں سے محبت اور شفقت نصیب فرمائیے، ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنائیے، ان کو قابل بنائیے، ان کو مقبول بنائیے، ان کو صالح بنائیے، دینی خدمات کے لیے ان کو قبول فرمائیے، دین کے لیے جان و مال کی قربانی دینا آسان فرمائیے. یا اللہ دینی خدمات کے لیے نکلنا آسان فرمائیے. یا اللہ نفس کے تقاضوں پر چلنے سے ہم سب کی حفاظت فرمائیے، فرائض اور واجبات ادا کرنے کا اہتمام کرنے کی توفیق نصیب فرمائیے، منکرات سے معاشی سے بچنے کی ہمت اور توفیق نصیب فرمائیے، ہم تمام کے جائز مقاصد اور حاجتوں کو پورا فرمائیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلي وسلم وبارك على سيد المرسلين وعلى اله واصحابه اجمعين والحمد لله رب العالمين.